جانے مسائل تو علماء سے پوچھے، یہ حکم مبین ہم کو رب سے ملا ہے۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیکہ یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ، الصلاة والسلام علیکہ یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے۔ کثرت کے ساتھ بارگاہ رسالت میں ہدیہ درود و سلام ہم سب کو پیش کرنے کی سعادتیں عطا فرمائے۔ ہمارے پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے کہ جو شخص جمعہ کے دن مجھ پر 100 بار درود بھیجے، اللہ اس کی 100 حاجتیں پوری فرماتا ہے۔ ان 100 حاجتوں میں سے 30 حاجتیں دنیا کی ہیں اور 70 حاجتیں آخرت کی اللہ اپنی رحمت سے پوری فرمائے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاتاً و سلاماً علیکا یا سیدی یا رسول اللہ۔ حضرت آپ کو خوش آمدید کہتے ہیں۔
جزاکم اللہ۔
کیسے مزاج گرامی؟
الحمدللہ علی کل حال۔
ماشاءاللہ۔ بڑھتے ہیں ویڈیو سوال کی طرف۔
میرا نام جبران ہے اور میرا مفتی صاحب سے سوال ہے کہ قربانی کی تاریخ بیان فرما دیں اور اس کے احکام۔
کیا بات ہے، قربانی کی تعریف اور اس کے احکام، یعنی پوری کتاب۔ کیا کہیں گے جمیل صاحب، سوال تو پوری کتاب والا ہے، لیکن امید کرتا ہوں آپ کسی کتاب کی طرف تو رہنمائی کریں گے، لیکن کچھ ان کو جواب۔ نفس قربانی کسے کہتے ہیں، اس کی تعریف کیا ہے؟
بسم اللہ الرحمن الرحیم۔ قربانی کا جو لفظ، یہ اردو زبان میں ہے اور عربی زبان میں اس کے لیے قربان کے الفاظ بھی آئے ہیں، تو قرب سے بنا ہے یہ، اور قرب کا مطلب ہوتا ہے نزدیکی، کسی کے پاس ہونا، کسی کے قریب ہونا۔ تو اللہ تبارک و تعالی کے نزدیک قربانی کا جو عمل ہے، یہ اللہ تبارک و تعالی کے قریب بندے کو کرنے والا ہے، اور اللہ تبارک و تعالی کے نزدیک یہ جو نیکی ہے بہت ہی زیادہ پسندیدہ ہے۔ اور یہ جو نیکی ہے، یہ صرف ہماری اس امت محمدیہ ہی کا خاصہ نہیں ہے، بلکہ سرکار دو عالم صلی اللہ علیہ وسلم سے پہلے حضرات انبیاء کرام علیہ الصلاۃ والسلام بھی اپنے اپنے ادوار میں اللہ کی راہ میں قربانیاں پیش کرتے رہے ہیں۔ اور جب سرکار صلی اللہ تعالیٰ علیہ وآلہ وسلم قربانی کا، آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے یہ سلسلہ جاری فرمایا اپنی امت میں، تو صحابہ کرام علیہ رضوان نے عرض کی، ما هذه الاضاحی، کہ یہ قربانیاں کیا ہیں؟ تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، سنت ابیکم ابراہیم، یہ تمہارے والد، تمہارے باپ ابراہیم کی سنت اور طریقہ ہے۔ پھر یہ جو قربانی، یعنی جانور کو اللہ کی راہ میں ذبح کرنا، اللہ کے نام پہ ذبح کرنا، یہ بہت ہی پرانا ایک طریقہ کار چلا آ رہا ہے۔ حضرت آدم علیہ الصلوۃ والسلام کے جو 2 بیٹوں کا قرآن پاک میں ذکر موجود ہے، تو وہاں پر بھی اللہ تبارک و تعالی کی طرف سے آدم علیہ السلام کو یہ حکم دیا گیا کہ اپنے بیٹوں کو یہ کہہ دو کہ جس کی قربانی اللہ کی بارگاہ میں قبول ہو جائے گی تو وہ اس لڑکی سے نکاح کرے گا، جس سے نکاح کرنے میں یہ 2 بھائیوں میں جو معارضہ ہو رہا تھا، تو اس کے بھی الفاظ یہ ہیں، اذ قربا قربانا فتقبل من احدهما ولم يتقبل من الاخر، جب دونوں نے قربانی پیش کی تو جس میں سے ایک جو تھے حابیل، انہوں نے اللہ کی راہ میں عمدہ جانور ذبح کیا، اور دوسرا جو قابیل تھا جس نے قتل کر دیا تھا بعد میں حابیل کو، اس نے چند گندم، تھوڑی سی چیزیں اس نے اللہ کی راہ میں پیش کی، بادلے ناخواستہ۔ اور پہلے کا طریقہ کار یہ ہوتا تھا کہ اس کو پہاڑی ایریے میں رکھ کر آ جایا کرتے تھے،
جو بھی قربانی کے
لیے، جو بھی قربانی کے لیے اللہ کی بارگاہ میں مال پیش کیا جاتا تھا، تو آسمان سے آگ آتی تھی، اور جس قربانی کی چیز کو اس آگ نے کھا لیا، جلا دیا، اور وہ چیز ختم ہو گئی، تو یہ علامت ہوتی تھی کہ اس کی قربانی اللہ کی بارگاہ میں قبول ہو گئی۔ اور جس کا مال پڑا رہ جائے، تو اس کا مطلب یہ ہوتا تھا اس کی قربانی اللہ کی بارگاہ میں قبول نہیں ہوئی۔ تو یہ قربانی کا سلسلہ یعنی اللہ کی راہ میں جانور اس کے نام پر ذبح کر کے اس کا قرب حاصل کرنے کا یہ جو انداز ہے یہ بہت ہی قدیم ہے، انبیاء کرام علیہ الصلاۃ والسلام سے جاری و ساری ہے، اور سرکار مدینہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے بھی ایک حدیث مبارکہ میں ارشاد فرمایا، انسان بقر عید کے دن کوئی ایسی نیکی نہیں کرتا جو اللہ عز و جل کو خون بہانے سے زیادہ پیاری ہو۔ پھر فرمایا گیا کہ یہ قربانی قیامت میں اپنے سینگوں، بالوں، کھروں کے ساتھ آئے گی، اور قربانی کا خون زمین پر گرنے سے پہلے ہی اللہ تعالیٰ کی بارگاہ میں قبولیت کے مقام پر پہنچ جاتا ہے۔ فرمایا خوش دلی سے قربانی کرو۔ تو اب یہ جو قربانی کا جو عمل ہے، جانور کے گلے پہ چھری پھرتی ہے اللہ کے نام پر، خون کتنی اسپیڈ پکڑتا ہے، اور اس وقت تو یہ دم مسفوح بہتا ہوا خون ہوتا ہے، جانور کی رگ کٹی گلے گی، خون کتنی اسپیڈ سے نیچے زمین پر آ رہا ہوتا ہے، لیکن جو خوش دلی سے اللہ کی راہ میں قربانی کرتا ہے تو خون کا قطرہ زمین پہ گرنے میں بھی گویا تاخیر ہے، اللہ تعالیٰ کی ہاں یہ قبولیت کے مقام پہ قربانی کا عمل پہنچ جاتا ہے۔ تو اللہ تعالیٰ کی راہ میں خوش دلی سے قربانی کریں۔ مزید الحمدللہ امیر اہل سنت دامت برکاتہم العالیہ نے قربانی کے حوالے سے قربانی کے فضائل، قربانی نہ کرنے پر وعیدیں، قربانی واجب ہونے کے حوالے سے مسائل، قربانی کس طرح سے کی جائے گی، اور پھر قربانی ہو گئی اس کا گوشت کیسے تقسیم ہوگا، قربانی تو ہو گئی، اب اس کے جانور کے جو اعضا اجزا، جن اعضا اور اجزا کو کھانا حرام ہے یا مکروہ ہے یا ممنوع ہے، اس کو بھی تفصیلاً ذکر فرمایا ہے، اور ساتھ ہی ساتھ جب آدمی قربان کر چکا ہے تو اب اس جانور کی کھال ہے، تو اس کھال کے ذریعے ہم کیا کیا نیکیاں حاصل کر سکتے ہیں۔ تو الحمدللہ امیر اہل سنت نے بہت ہی پیارا رسالہ تحریر فرمایا جس کا نام ہے ابلک گھوڑے سوار۔ تو یہ رسالہ آپ مکتبۃ المدینہ سے حاصل بھی کر سکتے ہیں، دعوت اسلامی کی جو ویب سائٹ ہے اس سے آپ ڈاؤن لوڈ بھی کر سکتے ہیں۔
ٹھیک ہے، ماشاءاللہ کافی ڈیٹیل اور تفصیل آپ نے ارشاد فرمائی ہے، بڑھتے ہیں مزید سوالات کی طرف۔
میرا سوال یہ ہے کہ عقیقے کے جانور میں پچھلے سال کی قضاء قربانی کا حصہ شامل کرنا کیسا؟
عقیقے کے جانور میں قضاء قربانی،
اس طرح عقیقے کا جو جانور ہے اس جانور میں گزشتہ سال کی قربانی جس پہ واجب تھی اس کے حصے کو شامل نہیں کرنا چاہیے۔ قضاء کے لیے جانور باقاعدہ خریدا جائے گا، گزشتہ جو سال قربانی نہیں کی تھی اس کے لیے اب جانور زندہ یا تو خرید کر ایک سالہ بکرا یا بکری خرید کر صدقہ کریں گے، یا پھر اس کی جو قیمت ہوگی وہ صدقہ کریں گے۔ عقیقے کے جانور میں گزشتہ سال کی قربانی کے حصے کو شامل نہیں کر سکتے۔
کس سال کا کر سکتے ہیں عقیقے کے جانور میں؟
اس سال جو عقیقہ کر رہے ہیں یا قربانی کے لیے جانور لے کر آئے ہیں، دونوں ہی نیتیں شامل ہیں، تو آج یعنی اس دفعہ جو قربانی آپ کرنا چاہتے ہیں، دو حصے آپ اپنے رکھتے ہیں اور آپ کے پانچ بچے ہیں جن کا آپ عقیقہ کرنا چاہتے ہیں، تو ایک بڑے جانور میں جو سات حصوں کی گنجائش ہوتی ہے، تو دو قربانی کی نیت سے اور پانچ اگر بچوں کی نیت سے آپ عقیقے کا حصہ شامل کرنا چاہتے ہیں، یا پانچ حصے قربانی کے، دو بچے آپ کے ہیں ان کے دو حصے آپ ایک ایک عقیقے کے اعتبار سے شامل کرنا چاہتے ہیں، تو اس میں حرج نہیں ہے۔ وہ جو حکم بیان کیا وہ گزشتہ سال کے حصوں کے حوالے سے بیان کیا کہ وہ حصے عقیقے کے جانور میں شریک نہیں کریں۔
اچھا، یہ بہت سے لوگ اس میں تھوڑا سے کنفیوز، تو میں نہیں کہوں گا نہ جانے، یہ پتہ نہیں، یہ سوال کافی دفعہ آتا ہے، لیکن بعض اوقات لوگ یہ سمجھ بھی لیتے ہیں اسے کہ عقیقے کے حصے میں قربانی بھی ہو جائے گی یا قربانی کے حصے میں عقیقہ بھی ہو جائے گا۔ اب ایک دمبا ہے یا ایک بکرا ہے تو اب اس میں یا عقیقہ ہوگا یا قربانی ہوگی، دونوں کیسے ہو سکتے ہیں؟
دونوں چیزیں تو نہیں، یعنی ایک ہی حصہ ہے، ایک ہی بکری ہے، اب اس کو وہ کہیں کہ یہ قربانی
بھی اس
عقیقہ، یعنی اس سال جو مجھ پہ قربانی واجب ہے وہ واجب بھی ادا ہو جائے اور میرے بچوں کا عقیقہ بھی اسی ایک جانور میں ہو جائے، جبکہ وہ جانور چھوٹا ہے، تو وہ جو چھوٹا جانور بکرا، بکری، دمبا، بھیڑ، وہ یا تو آپ عقیقے کی نیت سے کریں گے تو عقیقہ ہو جائے گا، یا پھر قربانی کی نیت سے کریں گے تو قربانی ہوگی، दोनों नियतें शामिल करने की सूरत में कुर्बानी अदा नहीं होगी।
नहीं होगी
तो इस सूरत में खास तवज्जो देनी चाहिए। अकीका एक सुन्नत अमल है, मुस्तहब अमल है और कुर्बानी वाजिब है। तो अगर अल्लाह ताला ने आपको गुंजाइश दी है कि आप अपना वाजिब भी अदा कर सकते हैं, साथ ही साथ अकीके के हिस्से भी शामिल कर सकते हैं, तो बिल्कुल अच्छी बात है। लेकिन अगर इतनी गुंजाइश फिल वक्त नहीं है तो आप अकीके के इस मामले को पोस्टपोन कर लें और जो कुर्बानी आप पे वाजिब है पहले उसको फोकियत दें।
ठीक है। और जब भी कभी आप ये सुने कि कुर्बानी के जानवर में अकीका भी हो सकता है, तो उससे मुराद बैल, बछिया, ऊंट, ये बड़े जानवर जिनमें सात हिस्से हो सकते हैं, तो मुराद ये होता है कि इसमें कुर्बानी के भी कुछ हिस्से हो सकते हैं और अकीके के भी कुछ अगर आप हिस्से मुकर्रर करना चाहें तो वो भी हो सकते हैं। लेकिन सात ही चूंकि कुर्बानियां हो सकती हैं, सात ही हिस्सों तक ये आप तकसीमकारी कर सकते हैं, इससे ज्यादा नहीं हो सकता। जी बढ़ते हैं मजीद सवाल।
जी मेरा मुफ्ती साहब की बारगाह में ये सवाल था कि ऐसा जानवर जो ना नर है ना मादा है, तो उसकी कुर्बानी हो सकती है कि नहीं, कुर्बानी उसकी जायज है या नहीं, शरीयत में इसका क्या हुक्म है, बराए मेहरबानी इरशाद फरमा दीजिए।
जी कुर्बानी के जानवर का या तो नर होना या मादा होना ये जरूरी है, या तो बकरा हो या बकरी हो, और अगर इन दोनों ही अलामतें जिस जानवर में हों, जिसको खुनसा जानवर कहा जाता है, तो ऐसे जानवर की कुर्बानी नहीं होती।
ठीक। कहते हैं कि अगर कोई सलाम करे, कुछ मैसेज भी शामिल करते हैं, और क्या दिल में जवाब दे सकते हैं किसी मजबूरी की वजह से, मतलब किसी को जवाब देने से या लिखा हुआ है कि शर्म आती हो या कोई शरी और कोई उजर हो, तो क्या दिल में जवाब दे सकते हैं?
अगर कोई अजनबी आदमी ने अजनबी औरत को सलाम किया है,
ठीक,
बिलफर्ज, तो ऐसी सूरत में औरत फिर अब जवाब आवाज से ना दे,
सही,
अपने दिल में जवाब दे दे अगर देना है तो, यानी उसको आप अपनी आवाज ना सुनाए कि वालेकुम अस्सलाम,
ठीक,
तो क्योंकि आमतौर पे कलाम की इब्तिदा सलाम से होती है और सलाम के जरिए फिर आगे मामला कलाम शुरू होता है, तो एक अजनबी औरत के लिए इस बात की ममानअत है कि वो अपनी आवाज बिला उजर किसी गैर महरम को सुनाए। तो यहाँ तक के सलाम भी अगर किसी अजनबी ने किया है तो औरत दिल में जवाब दे, यानी आहिस्ता आवाज से जवाब दे, उस तक आवाज ना पहुंचे,
ठीक।
लेकिन अगर कोई ऐसा उजर नहीं है जिसमें शरीयत ही मना कर रही हो, अब एक आदमी को सलाम किया गया, वो जवाब या तो गुरूर की वजह से या तकब्बुर की वजह से कि मैं अब इसके सलाम का जवाब दूंगा, तो इस वजह से अगर वो जवाब नहीं देता, या तो दिल में यानी बस तसव्वुर कर लिया कि मैंने इसको जवाब दे दिया, या इतनी आवाज से जवाब दिया कि बस अपने ही हद तक रही, जिसने सलाम किया उसको जवाब
मिला
आवाज ही नहीं पहुंची, तो अगर वो सलाम सलाम तहियत है, यानी एक आदमी आपसे मिलने आया, मुलाकात करने आया, तो इस सलाम तहियत मुलाकात वाले सलाम का जवाब देना वाजिब होता है। अब इतनी आवाज से जवाब देना वाजिब होगा कि उस तक आवाज आपकी पहुंच जाए, यानी शोर वगैरह कोई ऐसी चीज भी नहीं है, तो अब आपने जवाब दिया लेकिन अगले तक शोर की वजह से आवाज नहीं पहुंच पाई तो एक अलग मामला है। अगर कोई शोर गुल नहीं है तो इतनी आवाज से आपको जवाब देना होगा कि उस तक पहुंच जाए। हाँ, अगर कोई उजर है कि किसी के गले का कोई दर्द है, तकलीफ है, या आवाज सही नहीं निकल पा रही, कि वो आदमी दूर है उसने तो सलाम कर दिया, अब ये आवाज इतनी नहीं निकाल पा रहा अपनी ताकत के बावजूद भी कि उस तक आवाज पहुंचे, तो फिर ये एक माजूर वाली सूरत है। लेकिन कम अज कम सलाम का जवाब जो सलाम तहियत हो उसका जवाब इतनी आवाज से होना चाहिए कि सलाम करने वाले को उसकी आवाज पहुंचे।
ठीक है। अच्छा, इन्होंने कहा कि जैसे इसमें लिखा हुआ है कि बाज़ को जवाब देते हुए शर्म आती है, शर्म सी महसूस होती है, अजनबी वाला मामला तो आपने बयान कर दिया। अब इस बार वालिद सलाम करता है, ठीक है, तो बच्चे हैं या बच्चियां हैं या इसी तरह कोई उस्ताद अपन सलाम करे और छोटे बच्चे हैं, कारी साहब सलाम करते हैं, तो वो ये जो ये कहा कि शर्म महसूस होती है इसमें, तो इसमें क्या करना चाहिए?
देखिए, यहाँ तो शर्म किस बात की, कोई आपसे गाना तो नहीं सुना जा रहा, कोई उल्टे सीधे कलिमात तो नहीं कहलवाए जा रहे कि जिसमें आदमी शर्म करे, ये तो एक दुआओं भरा एक जुमला है। जब हम कहते हैं ना अस्सलामु अलैकुम, तो इसका मतलब ये होता है कि मेरी तरफ से आप जबानी और हाथ या किसी भी जरिए से आपको तकलीफ पहुंचने से अल्लाह ताला आपको महफूज रखे,
ठीक,
व रहमतुल्लाहि, अल्लाह ताला की आप पे रहमत नाजिल हो। वबरकातुहु, अल्लाह की बरकतें आप पे नाजिल हो। तो सलाम करने वाले ने तो आपको ये तीन दुआएं दे दी, अब उसके जवाब में हम खामोश बैठे हैं, शर्म आ रही है। कम से कम सलाम करने वाले का भी हक बनता है कि अब आप भी उसको जवाब दें। ठीक, अब आप कहेंगे वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू, तो अब ये जवाब दें। अब जवाब देने में अगर कोई शर्माता है तो शर्माने का मतलब ये हुआ कि अच्छी बात में शर्मा रहा है। अब सलाम जैसी दुआ के अंदर अगर शर्मा रहा है तो आगे बहुत सारे मामलों में दीनी तालीम हासिल करने में भी शर्म हया बिला वजह की ये शर्म हया है जो आड़े आएगी। तो वालदेन, अगर वालदेन को भी चाहिए अपनी औलाद को ये तरबियत करें, उस्ताद अपने शागिर्दों की तरबियत करें, तो ये बड़ा भाई अपने छोटे भाइयों की तरबियत करें कि अगर कोई आपको सलाम करता है तो शर्माए नहीं, बाकायदा जवाब उसलूबी के साथ उसके सलाम का जवाब।
अच्छा, बच्चों को तो हम बहुत ये समझाया जाता है कि बेटा जब जाओ आओ, स्कूल जाओ, मदरसे जाओ, ट्यूशन जाओ, सलाम करो। बच्चों की आदत भी होती है जैसे दरवाजा बंद करना सलाम वालेकुम कुछ अरसे तक या कुछ मखसूस, लेकिन यहाँ बच्चों को कोई जवाब ही नहीं देता
जी।
घर के अंदर बड़े अगर इस तौर पर इसका एहतमाम करें तो ये अमल कंटिन्यू भी हो सकता है, रह सकता है, बच्चों को भी एक इसमें से तरबियत मिलेगी। यानी बच्चों के सलाम का जवाब बड़े देने, ये इसमें थोड़ा कम होता है, बस जीते रहो। आला हज़रत अलैहि रहमा के वाक्य पढ़ा ना कि जैसे उस्ताद साहब को कहा सलाम या किसी और ने किया था, आप बैठे थे तो उन्होंने जवाब दिया कि जीते रहो, तो फरमाया ये तो जवाब नहीं है, इसका जवाब तो वालेकुम अस्सलाम। सलाम करने वाला कहे अस्सलाम वालेकुम, आप वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु, या सलाम करने वाला भी ये कलिमात, यानी ये तीन ही हमें बढ़ाने हैं, यानी अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु, ये यहाँ पर इख्तिताम है सलाम। इसके बाद कुछ ऐसे इधर उधर के अल्फाज बढ़ाते हैं, वो आगे मजीद इसको ना बढ़ाएं। और अगर सलाम करने वाले ने कम भी कलिमात कहें, आप ज्यादा कहें, इंशाल्लाह आपको ज्यादा सवाब मिलेगा। वरना कम अज कम वालेकुमुस्सलाम, बस ये आपने जो इसका वाजिब अदा होगा तो वो ये कलिमात कहने से भी वाजिब अदा हो जाएगा। तो हमें इसका एहतमाम करना चाहिए, बाकायदा करेंगे तो इसके इंशाल्लाह इसी तरीके से सबको करेंगे। बीवियों को सलाम नहीं करेंगे, बीवी को शोहर होकर सलाम करे कैसे करेगा? तो जमील साहब कर सकते हैं क्या, शोहर को करना चाहिए बीवी को सलाम?
बिल्कुल, ये सलाम को आम किया जाए। अजनबी कोई आदमी है तो हमें चाहिए उस अजनबी मुसलमान को भी सलाम करें, इसे अपने अज़ीज़ अक़रीबा से मिले उनको भी सलाम करें। तो सलामती के जो हकदार हैं वो हमारे घर वाले भी हैं, हमारी अहलिया भी है, हमारे बच्चे भी हमारे सलाम के हकदार हैं, हमारी दुआओं के हकदार हैं। तो अपनी अहलिया को भी सलाम करने में कोई हर्ज नहीं है। अपनी बेटियां आती हैं, अपने बेटे आते हैं, या आप उनके घर पे जाते हैं तो उनको भी सलाम करें। अब ये ना देखें कि मैं बड़ा हूं तो इसको सलाम करना चाहिए,
सही,
अगरचे अदब यह है कि छोटा बड़े को सलाम करे,
सही,
लेकिन अगर छोटे की तवज्जो नहीं है कि वो आपकी आपको सलाम करें तो आप आजजी का मुजाहरा करते हुए आप ही सलाम में पहल कर लें। बल्कि सलाम में पहल करना ये आकाए दो आलम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत मुबारका है। आप सल्लल्लाहु अलैहि वसल्लम अगर मदीने की गलियों से जब गुजरा करते, बच्चे वहां पे अगर मौजूद होते, आप सल्लल्लाहु अलैहि वसल्लम उन बच्चों को भी सलाम में पहल किया करते थे।
सुभानअल्लाह।
तो इस सुन्नत पे अमल करें, अपनी अहलिया को भी अपने बच्चों को भी सलाम की बरकतों से नवाजें और इनको भी सलाम करें। और इन्हें भी चाहिए कि अपने वालिद को, औरत को भी चाहिए अपने शोहर को सलाम करे, सलाम का जवाब दे। और सलाम करने का फायदा ये होता है कि गुफ्तगू का आगाज ही अच्छे और मुबारक कलिमात से होता है। बाज़ खानदानों में ऐसा है कि शोहर अगर घर में आते हैं तो लेडीज की यानी अपनी अहलिया की तरफ से उनके पहल होती है अस्सलाम वालेकुम। तो शोहर के आते ही शोहर को सलाम करना, शोहर का फिर बीवी को जवाब देना, ये क्या है, इब्तिदा ही घर के अंदर सलामती और बरकत के साथ हो रही है। तो अगर मिजाज मिसाल के तौर पे मियाँ बीवी का बिगड़ा हुआ था, शोहर घर पे जॉब पे जाते वक्त अगर नाराज होके चले गए, अब जब वो वापसी आते हैं और औरत अगर इब्तिदा करे अस्सलाम वालेकुम, तो शोहर के आपको गालियां तो नहीं बरसाएगा, उसका सारा गुस्सा ही खत्म हो जाएगा। ये सलाम के कलिमात की बरकत है। मियाँ बीवी को भी एक दूसरे को सलाम करता रहना चाहिए।
हजरत अब्दुल्ला बिन सलाम
رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں نے حضور علیہ السلام سے جو پہلی حدیث سنی ہے نا وہ سلام سے ہی متعلق تھی.
سبحان اللہ.
اور مدینے میں جب نبی کریم صلی اللہ علیہ وسلم آئے نا تو لوگوں کا ایک رش لگ گیا اور حضور آ گئے, رسول اللہ صلی اللہ علیہ وسلم آ گئے. تو میں بھی دیکھنے, ابھی ایمان نہیں لائے ہوئے تھے اس وقت, غالباً اسی وقت کب آ گئے. یہ جب آئے تو کہ میں نے دیکھا تو میں پہچان گیا کہ یہ اتنا حسین چہرہ کسی جھوٹے کا نہیں ہو سکتا.
سبحان اللہ.
اتنا حسین اور خوبصورت چہرہ. کہا حضور علیہ الصلوۃ والسلام نے جو اس وقت خطبہ دیا تھا نا تو اس میں یہی بات ارشاد فرمائی تھی, یا ایھا الناس افشوا السلام واطعموا الطعام, اے لوگو سلام کو عام کرو, کھانا کھلاؤ. وصلوا باللیل والناس نیام, اور اس وقت نماز پڑھو جب لوگ سو رہے ہوں. تدخلوا الجنۃ بسلام, جنت میں سلامتی کے ساتھ داخل ہو جاؤ گے. اللہ پاک عمل کی توفیق دے. بڑھتے ہیں مزید سوالات کی طرف.
میرا مفتی صاحب سے یہ سوال ہے, صاحب نصاب نابالغ بچے پر قربانی کا کیا حکم ہے؟
صاحب نصاب نابالغ بچوں کے لیے عام تو ہم حکم بیان کرتے ہیں, لیکن پیسے والا بچہ ہو تو قربانی ہوگی؟
بچہ اگرچہ صاحب نصاب ہو, اس کے اوپر نہ زکوٰۃ لازم ہے نہ اس کے اوپر قربانی واجب ہوگی. نابالغ کی طرف سے قربانی اگر اس کے والد کرنا چاہیں اپنی رقم سے تو الگ بات ہے, بچے کے مال سے قربانی نہ کریں.
ٹھیک ہے. مزید
عرض یہ حضور کہ ایک بندہ وہ قربانی کرنا چاہتے ہیں ایک جانور کی نا گائے, اور اس میں ان کے 5 حصے ہیں اور اس کی قیمت 85,000 ہے. وہ یہ پوچھنا چاہ رہے ہیں کہ 17,000 ایک یعنی ان کے حصے میں آتا ہے, تو اب کیا اس طرح قربانی وہ کر سکتے ہیں 17,000 کر کے یہ 5 حصے ہو گئے, تو ان میں ہو سکتی ہے؟ یا وہ دارالافتاء کا جو فتویٰ اس میں ہے کہ 7ویں حصے سے کم نہ ہو, اس کی ذرا ڈیٹیل کے ساتھ وضاحت کر دی جائے.
7ویں حصے سے کم نہ ہو, لیکن یہ 5 حصے ہیں. ٹھیک ہے, تو یہ 7ویں حصے تو کم نہیں ہے, سب کسی کا 1.5 بنے گا یا 1.25 بنے گا. 5 بندے ایک پوری گائے کو بیل کو ذبح کر دیں مطلب, اور قیمت تقسیم کر لیں, اور اس سے 5 ہی رکھیں,
کیا
7 رکھنا ضروری؟
7 رکھنا کچھ ضروری نہیں ہے. 7 یوں سمجھیں کہ زیادہ سے زیادہ ایک بڑے جانور میں, اونٹ میں, بیل میں, گائے میں, زیادہ سے زیادہ 7 افراد شریک ہو سکتے ہیں. کم سے کم ایک آدمی پورا جانور ذبح کر لے, یہ بھی ہو سکتا ہے, 2 بھی شریک ہو سکتے ہیں, 3 بھی, 4 بھی, 5 بھی, 6 بھی, زیادہ سے زیادہ 7. جب 7 ہوں گے تو اب اس جانور میں جب 7 حصے ہو گئے اور ہر ایک کا ایک ایک حصہ ہوا, 8 افراد شریک نہیں ہو سکتے, 9 افراد شریک نہیں ہو سکتے, اس طرح قربانی کسی کی بھی نہیں ہوگی. لیکن 5 افراد ایک جانور لے کر آئے, جیسے کہ آپ نے کہا کہ 85,000 روپے کا ایک جانور لے کر آئے ہیں, پر ہیڈ 17,000 روپے بن رہا ہے, تو یہ 5 افراد اس ایک بڑے جانور کو ذبح کر سکتے ہیں, ان کی قربانی ہونے میں کوئی مذائقہ نہیں ہے.
ٹھیک ہے. کیا میسج میں یہ سوال ہے, کیا سگریٹ پینا حرام ہے؟
سگریٹ پینا جس میں کسی قسم کا نشہ آور کوئی چیز اس میں داخل نہ ہو اور اس میں نشہ نہ ہو, تو سگریٹ پینا حرام تو نہیں ہے. البتہ ایک بدبودار چیز ہے, اس سے گریز کرنا چاہیے, پھر اس کے طبی طور پہ میڈیکلی طور پہ یہ صحت کے لیے انتہائی مضر بھی ہے, اس سے اجتناب کریں, یہ حرام نہیں ہے. لیکن اگر کوئی بعض لوگ جس طرح کی یہ سگریٹ ہوتی ہے اور اس کے اندر دوسری ایسی اشیاء استعمال کرتے ہیں جس سے وہ نشے میں آ جاتے ہیں, تو نشہ حرام ہے, چاہے وہ کسی تر چیز سے یعنی شراب کے ذریعے کیا جائے یا کسی خشک چیز سے کیا جائے, اگر اس کے کھانے پینے سے نشہ آتا ہے تو یہ نشہ حرام ہے.
اچھا, سگریٹ پینے سے کیا وضو ٹوٹ جاتا ہے؟
سگریٹ پینے سے وضو نہیں ٹوٹتا, لیکن اتنا ہے کہ جب سگریٹ آدمی پیے اور نماز پڑھنے کا وقت ہو جائے اور اس سگریٹ پینے کی جو بو ہے, اسمیل ہے, وہ اگر وضو کے بعد بھی, کلی کرنے کے بعد بھی اگر آ رہی ہوتی ہے تو اس حالت میں نماز پڑھنا جائز نہیں ہے, اچھی طرح اس کا ازالہ کیا جائے گا. تو بالخصوص یہ کام کرنے والے بہت سارے مواقع پر عبادت کرنے سے محروم رہتے ہیں. اب جس طرح گٹکا, مین پوری کھانے والے, یہ بدبودار چیز اس طرح جن کے منہ میں رہتی ہے, اب وہ اس منہ سے اگر درود شریف پڑھنا چاہیں گے تو خود ان کا اپنا دل بھی کہے گا کہ یار میں منہ سے بدبو آ رہی ہے, درود شریف ابھی نہیں پڑھ سکتا, سگریٹ پی رہے ہیں, اور پیتے وقت اب منہ میں بدبو آ رہی ہے، خود ان کا دل کہے گا کہ مجھے اس وقت درود شریف کلمہ ذکر نہیں کرنا کیونکہ منہ سے بدبو آ رہی ہے، اور یہ حکم بھی ہے کہ جب منہ سے بو آ رہی ہو تو ذکر و درود نہ پڑھا،
موقوف کر دیں،
موقوف کر دیں۔ اب یہ کتنی محرومی کی بات ہے کہ اللہ تعالیٰ کا نام لینے سے ہم نے اپنے آپ کو اس طرح سے روکا ہوا ہے، تو اس لیے اپنے آپ کو ایسی اشیاء، بدبودار اشیاء جن کے کھانے پینے سے ایک تو آدمی کو اپنی تکلیف اور ضرر کا سامنا کرنا پڑے، ساتھ اٹھنے بیٹھنے والے ان لوگوں کو اذیت ہوتی ہے۔ تو بعض اوقات اگر شفیق صاحب کار میں اگر کوئی ایک آدمی بھی اگر گٹکا کھاتا ہو،
ہاں بالکل،
وہ اگر ہم سے باتیں بھی کرنا چاہے گا اور اے سی کار ہے بند ہے تو گھٹن سی ہونے لگ جاتی ہے۔ تو ایسی اشیاء نہ کھائیں جس کا نقصان آپ کے ساتھ ساتھ دوسروں کو بھی ہو اور دوسرے بھی آپ سے دور رہنا چاہیں۔ تو مسلمان کو کبھی بھی ایسی حالت میں نہیں آنا چاہیے کہ لوگ اس سے بلا وجہ کترا رہے۔
ابھی تو لوگ حجی جا رہے ہیں تو میرے پاس کچھ پوچھنے بھی آئے کہ بھائی اس کے بغیر تو ہمارا گزارا نہیں ہے، گٹکا بھی لے کے جائیں، یہ بھی لے کے جائیں، کیا کہیں گے آپ حاجیوں کو؟ یہ تو آپ یہاں کے لیے بتا رہے ہیں تو وہ تو پورا سامان وہاں بھی لے کے جانا چاہتے ہیں۔
اس طرح کے کاموں سے بچنا ہی ضروری ہے، وجہ یہ کہ آپ وہاں پہ عبادت کریں گے، اب لوگ حرم شریف میں داخل ہونے کے لیے کوشش کر رہے ہیں لیکن آپ کا یہ منہ آپ کو حرم شریف میں داخل ہونے سے روکا ہوا ہے۔ کیوں؟ کیونکہ ابھی آپ نے اس گٹکے کو آدھے گھنٹے ایک گھنٹے تک منہ میں چلانا ہے، اب منہ میں چلانے کے بعد آپ بات کر رہے ہیں تو آپ کا احرام خراب ہو رہا ہے، یا آپ بات نہیں بھی کر رہے تو اب اس کو کہیں نہ کہیں ڈالنا ہے، کہیں نہ کہیں تھوکنا ہے، تو اب اس کے لیے جگہ تلاش کرنی پڑے گی، اور وہاں ایسا نہیں ہے کہ جہاں چاہو تھوک دو، تو وہاں پہ اس کا باقاعدہ صفائی ستھرائی کا اہتمام انتظام بھی کیا جاتا ہے۔ تو اس لیے حرم شریف، مکہ مدینہ جب آپ جا رہے ہیں تو یہ نیت اگر ساتھ میں شامل ہو جائے شفیق صاحب کے، اس بری چیز سے بھی میری نجات ہو جائے، وہاں جا کے دعائیں کریں۔ الحمدللہ بہت سارے مسلمان جب ایک ٹھان لیتے ہیں کہ وہاں ہم پورے سفر میں یہ چیزیں استعمال نہیں کریں گے اور یہ عادت تا حیات اپنا لیں گے، جب آدمی ٹھان لیتا ہے، ذہن بنا لیتا ہے تو وہ یہ عادت چھٹ بھی جاتی ہے،
ٹھیک،
ورنہ نہ چھٹنے والوں کی عادت وہاں پہ بھی رہتی ہے، اور اپنی اس چیز کی تلاش میں پھر وہ کہاں کہاں تک دکانیں تلاش کرتے کرتے پہنچ دیں گے کہیں سے ہمیں یہ تسکین جان سامان مل جائے، ورنہ اس کے بغیر وہ بے چین رہ رہے ہوتے ہیں۔
بالکل ایسا ہی ہے، عرفات کے میدان میں 2015 میں ہمیں کچھ لوگ ملے وہاں پہ، کچھ لڑکے، تو پہلے تو نظر سے دیکھ کر کہا کہ شاید ان کا خیمہ وہ ان کی نظروں سے اوجھل ہو گیا ہے اور ان کو مل نہیں رہا، یا ان کا کوئی ساتھی ہے یا ان کا کوئی سامان گم ہو گیا،
تلاش
کا ہوا ہے، یعنی جیسے وہ پریشان تھے تو وہ کہہ رہے کہ ہمارا ایک ساتھی گم ہوا ہے لیکن اصل میں سارا یہ والا سامان اس کے پاس تھا ہمارا، اور وہ پتہ نہیں کہاں ہے، اور ہم یعنی اس وقت عرفات کے میدان میں کوئی آدمی اپنی رقت سے دعائیں مانگ رہا ہے، کوئی باہر کھڑے ہیں، اور یہ بڑی مقدس جگہ اور حج کا جو رکن اعظم جہاں پر وقوف عرفہ ہے، اور وہی عرفات کے میدان کے اندر آدمی، اور اس وقت جو حاجی وہاں جمع ہوتے ہیں اللہ کی بارگاہ میں دعائیں کر رہے ہوتے ہیں، اللہ فرشتوں کے سامنے فخر فرماتا ہے کہ یہ پراگندہ حالت میں اور کس طرح یہ کہاں کہاں سے دور دراز سفر کر کے میری بارگاہ میں یہ حاضر ہیں۔ تو یہ تو جگہ ہی ایسی ہے کہ یہاں پر آدمی اور گریہ زاری کرے، گڑ گڑائے، روئے، تو اس طرح کے معاملات کے اندر اگر یہاں سے کچھ عادت نہیں بنائیں گے تو پھر وہاں بھی آپ کے لیے مشکل ہو سکتی ہے۔ دمیل صاحب کچھ تو کرنا پڑتا ہے نا، شروع شروع میں دیکھا نماز میں بھی ہر آدمی کہے کہ میں بالکل اللہ اکبر کروں تو میں نماز میں پہنچ جاؤں گا اور دل لگ جائے، اچھا کچھ لوگوں کو شیطان وسوسہ دیتا ہے کہ نماز میں چونکہ دل نہیں لگ رہا نماز ہی چھوڑ دو، اور وہ معاذ اللہ نماز چھوڑ کے بیٹھ جاتے ہیں، حالانکہ نماز تو پھر بھی پڑھنی ہے، آپ کا دل نہیں لگ رہا، دل لگانے کی کوشش کریں۔ ہم سے کبھی آ کر کوئی یہ مسئلہ نہیں پوچھتا، اور بہت کم ہوگا کہ مجھ سے دعا کریں دکان پہ دل نہیں لگ رہا اور میں نے دکان بند کر دی، یعنی چلو دل نہیں لگ رہا لیکن دکان بند نہیں کریں گے، دکان پہ دل نہیں لگ رہا، کبھی اگر کمائی نہیں آ رہی، آمدنی نہیں آ رہی تو آدمی بیزار تو ہوتا ہی ہے، پریشانی اس کو ہوتی ہے، لیکن ایسا نہیں کرتا کہ یار دل نہیں لگ رہا چلو شٹر نیچے کرو میں گھر جا رہا ہوں، ایسا کبھی نہیں کوئی کرتا۔ تو جب آپ اپنے دنیاوی معاملات میں دل نہ لگنے کی وجہ سے، ایسا نہیں کہ آج جاب سے چھٹی کر رہے ہیں دل نہیں لگ رہا، آج فلاں چھٹی کر لی دل نہیں لگ رہا، تو ہم نہیں کرتے، تو پھر نماز کو کیوں ہم ایسے چھوڑ دیں گے کہ دل نہیں لگ رہا، लगाने की कोशिश करें। जब लगाने की कोशिश करेंगे तो आहिस्ता आहिस्ता ये भी मामलात आसान हो जाएंगे। इसी तरह आप अगर इन चीज़ों से भी छोड़ने की कोशिश करेंगे तो इंशाल्लाह बेहतरी का ही नतीजा आपको सामने आएगा। बढ़ते हैं मजीद सवाल आपकी तरफ।
जुम्मे वाले दिन अगर 100 दफा आप दुरूद शरीफ पढ़ें तो इसी के अंतर मैं ये पूछना चाहता था कि दुरूद शरीफ ये जो है इब्राहिमी है ये पढ़ने 100 दफा या अस्सलातु वस्सलाम अलैका या सय्यिदी या रसूलल्लाह ये पढ़ना पड़ेगा?
जी, जुम्मे के दिन 100 बार दुरूद पाक की जो फजीलत है, खास कोई दुरूद या दुरूद इब्राहिमी, कोई भी दुरूद, कोई सा भी दुरूद तो पढ़ा जा सकता है। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद व सलाम पढ़ने के हवाले से अल्लाह तबारक व तआला का जो अहले ईमान को हुक्म है सल्लु अलैहि वसल्लिमु तस्लीमा के इन नबी अलैहि सलाम पर दुरूद भेजो और खूब कसरत से सलाम भेजो। तो अब इसके अंदर हमें कोई तख्सीस नहीं की गई कि कौन से अल्फाज से सलाम भेजना है, कौन से अल्फाज से दुरूद भेजना है, लेकिन ये है कि सरकार मदीना सल्लल्लाहु अलैहि वसल्लम ने बाज अहादीस करीमा में दुरूद के अल्फाज इरशाद फरमाए हैं, सलाम के अल्फाज आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को सिखाए हैं, उन अल्फाज से भी पेश कर सकते हैं। इसी हम बुजुर्गों के लिखे हुए दुरूद व सलाम के कलिमात वो भी हो सकते हैं। और एक बहुत ही प्यारा दुरूद जिसको दुरूद रज़विया कहा जाता है, सल्लल्लाहु अला नबील उम्मी सल्लल्लाहु अलैहि वसल्लम सलातुन व सलामन अलैका या रसूल अल्लाह,
सुभानअल्लाह।
तो इसको दुरूद रज़विया कहा जाता है और इस दुरूद रज़विया को अल्हम्दुलिल्लाह अहले सुन्नत व जमात में बकसरत जो इसके अमल करने वाले हैं वो जुमातुल मुबारक की नमाज अदा करने के बाद मदीना मुनव्वरा की तरफ रुख करके, अब मदीना मुनव्वरा हमारे पाको हिंद में अगर कोई मदीना मुनव्वरा की तरफ रुख करना चाहे तो काबतुल्ला शरीफ की तरफ ऐन जब आपका रुख होगा बिल्कुल मामूली सा आपको इधर होना है।
ठीक,
बाज़ लोग बिल्कुल यूं मुड़ जाते हैं,
वो तो बगदाद शरीफ तो पहुंच जाते हैं मेरा,
वो बगदाद से भी शायद बहुत आगे,
ठीक है,
इस तरफ हो जाते हैं। तो बगदाद शरीफ हो या मदीना मुनव्वरा हो, हमारे पाकिस्तान से बिलखसूस वो जानिब किबला जो आपका रुख है उससे थोड़ा सा ज्यादा नहीं, यानी बिल्कुल गैर मामूली तरीके से आप हल्का सा सीधा हाथ पे होंगे तो आपका रुख मदीना मुनव्वरा की तरफ होगा, थोड़ा सा और इधर होंगे तो बगदाद शरीफ तरफ रुख हो जाएगा।
मुझे वसीम साहब जो हमारे तौकीद के हैं तो वो बता रहे थे कि अभी जो बिल्कुल आप ऐन किबला भी रहे ना, तो हमारे यहाँ जो ऐन किबला भी है तो ये आपका रुख मदीना शरीफ भी है,
अगर मक्का मदीना हमारे सामने,
जी हाँ,
वो जितना हम दूर होते जाएंगे तो वो हमारे सामने बज़ाहिर करीब
हो, जूँ इस तरह तो बोले कि आप अगर यूं करके नमाज पढ़ रहे हैं तो ठीक है, आपको ये भी इस तरह भी ज़्यादा मुंह होने की हाजत नहीं है, लेकिन अगर बिल्कुल चुट माइनस हो जाते हैं, लेकिन हम जो बात कर रहे हैं लोग ऐसे बिल्कुल यूं करके,
बिल्कुल बिल्कुल,
अब वो खास कोई उनसे
45 डिग्री तक,
45 डिग्री के वो यूं करके खास करके इस तरफ खड़े होते हैं। अच्छा, वो महफिल में थोड़ा सा बाद का अजीब मामला भी लगता है कि यानी सारे यूं यूं खड़े हुए हैं ना, अब वो बिल्कुल एकदम ऐसे, तो 100 आदमी पढ़ रहे हैं तो 100 आदमी में से एक आदमी का बिल्कुल रुख इस तरफ है या दूसरों का ऐसे, तो बाद का हम बरसों से कोई अमल कर रहे होते हैं, ये हो सकता है हमारे सुनने में कोई गलती हो जाती है तो इसलाह कर लेनी चाहिए, तो दुरूद रज़विया पढ़ लिया करें। सो
दुरूद रज़विया शरीफ ये आसान भी है, सल्लल्लाहु अला नबील उम्मी सल्लल्लाहु अलैहि वसल्लम सलातुन व सलामन अलैका या रसूल अल्लाह, देखा जाए तो इसमें तीन दुरूद मौजूद हैं और सलाम भी इसमें पाया जा रहा है, तो इसको मामूल बना लेंगे, जबान पे रवा भी है, फिर एक अल्लाह के नेक सौले बंदे के लिखे हुए कलिमात पर मुश्तमिल है दुरूद शरीफ है, तो इंशाल्लाह इसकी भी खूब बरकतें नसीब होंगी।
ठीक है, एक सवाल है, मैसेज कहते हैं कि गवर्नमेंट डिपार्टमेंट में हर मंथ पे जो सैलरी में से जीपी फंड काटा जाता है और फिर बाद में उसके ऊपर इंटरेस्ट वगैरह भी मिलता है, ये हलाल है या हराम है?
अगर ये तनख्वाह से एक मखसूस मकदार कटती है और गवर्नमेंट इदारा उतनी ही रकम अपनी तरफ से मिलाता है,
ठीक,
तो ये दो चीज़ें जो इसकी अपनी तनख्वाह से कटा और गवर्नमेंट इदारे की तरफ से उतना ही और एड किया गया, तो ये दोनों चीज़ें तो हैं जायज।
सही,
बाज़ लोगों पे सुना है कि ये फिर किसी एक बैंक में रख दिया जाता है, उस बैंक से फिर इस कटौती वाली रकम पे इंटरेस्ट लगता रहता है।
सही,
तो वो बैंक की तरफ से जो इंटरेस्ट मिलेगा वो सूद है, वो जायज नहीं है।
ठीक है, वो चाहे कंपनी ले या कोई भी ले, यानी हकीकतन वो इन्हीं की तरफ से आ रहा है,
मतलब ये कि इसको फिर अपनी असल तो तनख्वाह से कटी हुई रकम और कंपनी ने उतनी ही अपनी तरफ से मिलाई हुई रकम, ये दो तो सैलरी का हिस्सा है। अब ये कंपनी अगर अपने बैंक में किसी में रखवा देती है अपने सारे मुलाजिमीन की, अब ये रकमें लाखों तक भी पहुंच जाती हैं, ये रखवा देती हैं और फिर लाखों रुपए पर इंटरेस्ट बनता है, वो फिर अपने एम्प्लॉयज के अकाउंट के हिसाब से कैटेगरी बना के ये महफूज कर लेते हैं कि इसको इस महीने इतना मिला, आइंदा इतना मिलेगा, और जब सर्विस के अख्तिताम पर ये सारा जमा असल कटी हुई रकम और कंपनी की मिलाई हुई रकम, ये दो लेना तो जायज होगा, लेकिन जो बैंक में जो सूद बना वो अगर इन दो रकमों के साथ मिलाकर देंगे तो वो सूदी रकम लेना जायज नहीं होगा।
ठीक है, और अगर ये ऑप्शन मौजूद है कि ये इंटरेस्ट फ्री हो सकते हैं, मतलब ये ऑप्शन ही खत्म कर दें कि भाई हमारी कटी हुई रकम वही हमें मिल जाए,
जी जी,
ये इसकी कटी हुई या जो भी सैलरी में से गवर्नमेंट की तरफ से ये वो कंपनी मिलाती है वो दो हिस्से मिल जाए, सूद वाला हम नहीं लेंगे, ये इख्तियार मुलाजिमीन को बाद जगह होता है तो ये करवाएं फिर।
हम बिल्कुल यही करना चाहिए, सूद यानी जैसे आप यूं नॉर्मल ले लेना कि बैंक में सेविंग अकाउंट भी होते हैं करंट अकाउंट भी होते हैं,
ठीक,
सेविंग अकाउंट में आप रकम देने के बाद उस पर प्रॉफिट सूद ले रहे हैं और एक करंट अकाउंट में आपकी रकम है, आपकी रकम वहाँ पे कर्ज है, जितनी आपने रखवाई थी उतनी ही आपको मिलेगी,
ठीक,
तो करंट अकाउंट जिस तरह हम रख जायज है और सेविंग अकाउंट नाजायज, तो अगर ये ऑप्शन है कि आपकी जो रकम है उस पर किसी किस्म का प्रॉफिट नहीं मिलेगा, आपकी रकम बैंक में सिर्फ जमा होती रहेगी और सर्विस के अख्तितम पे आपको ये आपकी सैलरी से कटने वाली और इदारे की अपनी तरफ से मिलाए जाने वाली ये दो रकमें आपको दी जाएंगी तो इसमें हरज नहीं है।
ठीक है, नाजरीन कराम आपने प्रोग्राम मुलाहजा किया है, अपना फीडबैक भी जरूर दीजिएगा, अल्लाह पाक हम सबको अपने सुअमान में रखे, आमीन आमीन।
जाने मसाइल तो उलमा से पूछे, ये हुक्म मुबीन हमको रब से मिला।